أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. مختصر گفتگو کروں گا. نماز مغرب کا وقت نزدیک ہے. بہت سارے نکات میرے ذہن میں تھے جن کو میں ابھی آپ کے سامنے جو ہے اپنے ذہن و خیال سے کاغذ کے سپرد کر رہا تھا، لیکن شاید اب وہ نکات جو میں اپنے دامن میں آپ کے لیے، آپ کی سماعت کے لیے سمیٹ کے لایا تھا، شاید اس طریقے سے میں اس کو ڈلیور نہ کر سکوں. یہاں پر بہت ہی مختصر اور بہت ہی اشاروں کنایوں میں بہت اچھی گفتگو جناب محترم حضرت کاشف قادری صاحب فرما رہے تھے. بہت ہی اچھے نکات انہوں نے بیان فرمائے ہیں، ماشاءاللہ مرحبا. اور ہمیں اور امت مسلمہ کو در حقیقت ایسے ہی روشن فکر، صحیح العقیدہ اور در حقیقت قرآن اور اہل بیت علیہ السلام کے ماننے والے علماء کی ضرورت ہے کہ جو قرآن و اہل بیت علیہ السلام کے پیغام کو منعن لے کر اپنی روح میں اتار کر اسے امت مسلمہ کے سپرد کر رہے ہیں، تاکہ امت مسلمہ کی بھی در حقیقت اسی نہج میں تربیت ہو سکے جو قرآن کا اور اہل بیت علیہ السلام کا شیوا رہا ہے. اور آج جو کچھ بھی ہم پاکستان میں حالات دیکھ رہے ہیں، اس کی وجہ یہی ہے کہ صحیح العقیدہ مسلمان کم رہ گئے ہیں. من مانے اور من گھڑت فکر و نظریات اور عقائد لوگوں نے بہت بنا لیے ہیں، لیکن در حقیقت جو مثال دی تھی وہیں سے میں شاید گفتگو کا آغاز کروں. انہوں نے کہا قرآن و اہل بیت کو پریکٹیکل اور تھیوری کی شکل میں پیش کیا. اس کو میں ایک اور مثال کے ذریعے سے چاہتا ہوں اپنے نوجوان دوستوں کی سماعت کی نظر کروں. دیکھیے، جب زمین میں جب یہ علم ہو جاتا ہے کہ وہاں پر کوئی دھات موجود ہے، کوئی سونا موجود ہے، کوئی میٹل موجود ہے، وہاں پر قیمتی پتھر موجود ہیں، تو کیا اس مٹی کو اٹھا کر ویسے ہی بازار میں طلا و جواہر کی دکان پر فروخت کر دیا جاتا ہے؟ توجہ فرمائیے گا، خواتین بہت توجہ سے گفتگو کو سماعت کر رہی ہیں. کیا وہ حصہ، وہ قطعہ زمین کا، وہ علاقہ، وہ پہاڑ، وہ حصہ زمین کا کہ جہاں پہ پتہ چل جائے کہ یہاں پہ سونے جیسے قیمتی دھات ہے، کیا اس کو اٹھا کر ویسے ہی آپ استعمال کرنے لگتے ہیں؟ کیا اس مٹی کا ایک آپ نیکلس بنا کے اپنے گلے میں ڈال سکتے ہیں؟ زینت و آرائش نہیں کر سکتے اس کی. اس دھات کو زمین سے نکالنے کے لیے کچھ آلات کی ضرورت پڑتی ہے. اس دھات کو زمین سے نکالنے کے بعد اس کو پالش کرنے کے لیے کچھ آلات کی ضرورت پڑتی ہے. اس دھات کو زمین سے نکالنے کے لیے، اسے مٹی سے دھونے کے لیے، پاک صاف بنانے کے لیے، خالص بنانے کے لیے، پھر اسے بھٹی میں کندن بنانے کے لیے بہت سے آلات و وسائل کی ضرورت پڑتی ہے. اہل بیت علیہم السلام در حقیقت اگر قرآن علم من الاولین والآخرین کا مجموعہ ہے، خداوند عالم نے انسانیت کی ہدایت کے لیے بھیجا ہے، تو یہ وہ قیمتی دھاتیں ہیں جو خداوند عالم نے ہماری رہنمائی کے لیے در حقیقت اس کو بھیجا ہے. لیکن ان قیمتی دھاتوں کو، ان رہنما اصولوں کو، ان نورانی بیانات کو جو وحی کی صورت میں قلب محمد صلی اللہ علیہ وسلم پہ نازل ہوئے، در حقیقت آنے والے زمانے 1400 سال کے بعد، یعنی آج جو زمانہ ہے اور آج کے بعد جب تک انسانیت ہے، جب تک چاند سورج ہے اور انسان آتے رہیں گے، ان تک پہنچانے کے لیے جو آلات خداوند عالم نے قرار دی وہ اہل بیت علیہ السلام ہیں. اہل بیت کی تعلیمات کی روشنی میں ہم قرآن کو سمجھتے جاتے ہیں اور زندگی کے رہنما اصول نکالتے جاتے ہیں. لہذا قرآن اہل بیت ساتھ ساتھ ہیں. لیکن جو نقطہ میں بہت ہی مختصر گفتگو کروں گا، آپ کی سماعت کی نظر کرنا چاہتا ہوں، وہ یوم حسین کے حوالے سے ہے. قرآن کریم میں بھی 200-250 سے زیادہ یوم کا لفظ استعمال ہوا ہے. خود انبیاء کے بارے میں بھی یوم کا لفظ استعمال ہوا ہے، دین اسلام کے بارے میں بھی یوم کا لفظ استعمال ہوا ہے. مختلف مقامات پر دن کا استعمال ہوا. یہ دن، یہ یوم جو ہم مناتے ہیں، اس کی کیا حقیقت ہے؟ اس کا کیا فلسفہ ہے؟ آپ اسٹوڈنٹ ہیں، آپ ایک مادر علمی سے وابستہ ہیں، آپ یونیورسٹی کے ماحول میں قدم رکھتے ہیں، صبح کلاس لیتے ہیں، اس کے بعد دوپہر 2:30 بجے کے بعد جب آپ کی کلاسز آف ہو جاتی ہیں، آپ اپنے گھر کو چلے جاتے ہیں. کمبائن اسٹڈی ہوتی ہے، جو اسائنمنٹ آپ نے دینا ہے، اگر کمبائن اسٹڈی ہے تو آپ اس اسٹڈی کرتے ہیں، اس کے بعد اپنا اسائنمنٹ جمع کرا کے اپنے امتحان میں اپیئر ہوتے ہیں، اس کے بعد آپ اپنا رزلٹ لے کر پاس آؤٹ ہو جاتے ہیں، اس کے بعد آپ کی اگلی زندگی کا دور شروع ہو جاتا ہے. یہ یوم حسین کیا ہے؟ ये आप ये नौजवान ये बच्चे बच्चियां जो यहाँ मौजूद हैं और यौम हुसैन बना रहे हैं, ये क्या है, इसका फलसफा क्या है, इसका मकसद क्या है? यौम हुसैन का यौम जिनको कहा जाता है, यौम अरबी जबान का लफ्ज है, जिसको मैंने कहा 250-300 से ज्यादा मरतबा यह कुरान करीम में लफ्ज इस्तेमाल हुआ है और मुख्तलिफ मौके पर मुख्तलिफ मुकामात पर इसके इस्तेमाल मुख्तलिफ हैं। लेकिन मजमूई तौर पर उर्दू जबान में जब हम यौम का लफ्ज इस्तेमाल करते हैं, यौम हुसैन यानी हुसैन का दिन, हुसैन डे, ये डे क्या है, ये दिन क्या है, ये यौम क्या है, ये नहार जिसको कहा गया है, ये क्या है? यौम यानी दर हकीकत रोशनी यानी आगाही, यानी जब दर हकीकत दिन का उजाला फैलता है और आफ्ताब अपनी तनवीरों को और अपनी शुआओं को और अपनी रोशनी को बखेरता है तो पूरा आलम यानी जहां जहां उसकी वसअत होती है, जहां जहां उसकी रेंज होती है, वो उस हिस्से को मुनव्वर कर देता है। जो हिस्सा जमीन का उसकी रेंज में आता है, उसके सामने आता है, उसको मुनव्वर करता चला जाता है। ये दिन है और इसके मुकाबले में रात है। रात यानी तारीकी यानी जुल्मत, दिन यानी उजाला यानी रोशनी यानी आगाही। बस यौम हुसैन मनाना दर हकीकत इमाम हुसैन अलैहिस्सलाम की करबला से उजाला लेना है, दर हकीकत रोशनी लेनी है, दर हकीकत अपडेट करना है अपने आप को, खुसूसन ये बच्चे ये नौजवान, खा आपका ताल्लुक किसी भी मकते फिगर से हो, यहाँ हजरत मौलाना काशिफ कादरी साहब भी मौजूद हैं और वो भी एक मकते फिगर ताल्लुक रखते हैं, लेकिन यहाँ पर ये इस बात का कि हम यहाँ जमा हैं और यहाँ पर इमाम हुसैन अलैहिस्सलाम की याद मना रहे हैं, उनका दिन मना रहे हैं, तो फिर यानी इमाम हुसैन अलैहिस्सलाम के नाम पर शिया सुन्नी मिलकर मुत्तहिद होकर दर हकीकत इमाम हुसैन की करबला से आगाही लेते हैं, इल्म लेते हैं और रोशनी लेते हैं। और कितना ही हसीन इम्तिजाज है जवान और करबला, आप सब नौजवान जवान हैं, जवान और करबला, जवान और इल्म, या इसी तरीके से इल्म और हुसैन, ये वो खूबसूरत इस्तिलाहें हैं, इस्तियारे हैं कि जिन पर हमें गुफ्तगू की जरूरत है। और मैं बहुत ज्यादा गुफ्तगू नहीं करूंगा, वक्त बहुत ही महदूद है, सिर्फ इशारों में कुछ कलीदी नुकात आपकी समाज की नजर कर रहा हूं। तो यौम हुसैन यानी दर हकीकत हुसैन की तहरीक से, हुसैन की करबला से, इमाम हुसैन के पैगाम से रोशनी लेना, अपडेट होना और फिर उसके साए में अपनी जिम्मेदारियों को अदा करना। लेकिन अगर कोई शख्स आगे ये कहे कि ये दिन नहीं है, ये रात है, ये रोशनी नहीं है, ये उजाला नहीं है, ये तारीकी, ये जुल्मत है, तो आप कहेंगे नहीं भाई, आप गलती पर हैं। दलील क्या है? वो अगर आपसे पूछे दलील क्या है, आप कहेंगे ये चमकता सूरज सबसे बड़ी दलील है दिन के होने की। और अगर आप इससे पूछें कि जनाब आप जो कह रहे हैं कि दिन के मुकाबले में रात है, तो आपकी दलील क्या है, वो कहेगा जनाब मैं इस दीवार पे काला रंग कर दूंगा, लिहाजा ये काला रंग जो है वो दर हकीकत रात की अलामत है। तो आप कहेंगे ठीक है, काला रंग स्याही दर हकीकत रात की अलामत होती है, लेकिन दिन के उजाले में, सूरज की रोशनी में इस काले रंग की कोई हकीकत नहीं है। अब जो कोई भी दिन के मुकाबले में रात का नारा लगाए, जुल्मत का नारा लगाए, तारीख का नारा लगाए, वो खुद बहुत मर्दूद हो जाएगा, वो खुद बहुत जमीन बोस हो जाएगा। अब जमीन आफ्ताब के मुकाबले में, सूरज के मुकाबले में अगर हर कोई भी आकर काला रंग कह के ये कहे कि जनाब ये तो रात है दिन नहीं है, तो आप उसकी बात कबूल नहीं करेंगे, वो खुद बहुत खत्म हो जाएगा, जमीन बोस हो जाएगा, उसके नजरिया तबाह बर्बाद हो जाएगा। क्यों? इसलिए कि वो उस आलम आफ्ताब के मुकाबले में आया है, वो उस खुर्शीद के मुकाबले में आया है जो तकरीबन पूरी दुनिया को अपनी ज़ौपाशियों से मनवर कर रहा है। अब यौम हुसैन के मुकाबले में जो आएगा, अब जो यौम हुसैन को रोकने की कोशिश करेगा, वो अपने यजीदी होने का ऐलान करेगा। यजीद यानी तारीकी, यजीद यानी जुल्मत, यजीद यानी दर हकीकत कुफरी ताकतों को, तागूती ताकतों को मंजरे आम पर लाकर हुसैनियत का पैगाम रोकना, जब एक दीवार पे किया गया
काला रंग सूरज की जोपाशु को नहीं रोक सकता, तो ये छोटे छोटे हथकंडे हुसैनियत के उजालों को रोशनियों को नहीं रोक सकते। लिहाजा जब शब आती है तो क्या होता है, चमगादड़े आती हैं, उल्लू बोलते हैं। तो आज यौम हुसैन को रोकने वाले दर हकीकत अपनी फिक्री नजासत का ऐलान कर रहे हैं, वो अपनी फिक्री पलीदगी का ऐलान कर रहे हैं कि हम शब के मानने वाले हैं, लेकिन जो कुरान के मानने वाले हैं, जो अहले बैत के मानने वाले हैं, जो सहाबा किराम के मानने वाले हैं, वो दर हकीकत इल्म आगही के मानने वाले हैं, वो अपडेट होना चाहते हैं, वो इल्म शऊर को फैलाना चाहते हैं। यौम हुसैन दर हकीकत इस मादरे इल्मी में मुनाकिद करना, यानी हम जो दुनिया की इल्म की रोशनी से अपने आप को मुनव्वर करना चाहते हैं, ए हुसैन तेरे जलाए हुए दिए से अपनी फिक्रों को मुनव्वर करके अपनी आइंदा जिंदगी को तेरी राह में गुजारना चाहते हैं। इस तरीके से यौम हुसैन होना चाहिए, इस तरीके से अपनी जिम्मेदारियों का तयन होना चाहिए। यौम हुसैन बस यानी आगही, यानी इल्म, यानी अपडेट होना। और ये नौजवान बच्चे जो यहां मौजूद हैं, इस बात की फिक्र मत करें। देखिए कोई भी सही वाला अकीदा मुसलमान होगा वो कभी भी यौम हुसैन को रोक ही नहीं सकता, वो कभी भी यौम हुसैन को उसकी राह में कांटे बिछा ही नहीं सकता। इसलिए उबै बिन काब रसूलुल्लाह के बहुत बड़े सहाबी हैं, रसूलुल्लाह की खिदमत मौजूद है, ये हदीस कई जगह मैंने पेश की है। रसूलुल्लाह की खिदमत में इमाम हुसैन 3 साल का तकरीबन 4 साल का सिन है, रसूलुल्लाह की बारगाह में आते हैं तो इमाम हुसैन को देखकर रसूलुल्लाह फरमाते हैं अस्सलामु अलैका या अबा अब्दुल्लाह। अरबों में ये आदत नहीं थी किसी कमसिन बच्चे को उसकी कुन्नियत के साथ बुलाया जाए। एक लकब वो होता है जो लोग देते हैं, कुन्नियत होती है जो इंसान के दर हकीकत बड़े बेटे की वजह से उसको दी जाती है। अगर किसी का बेटा मिसाल के तौर पर हसन है बड़ा, जैसे हजरत अली की कुन्नियत अबुल हसन है, तो उनको अबुल हसन कहा जाता है। अबू अब्दुल्ला बचपन में रसूलुल्लाह कह रहे थे, उबै बिन काब रज़ियल्लाहु ताला अन्हु परेशान होते कहते हैं या रसूलुल्लाह ये 3 साल का बच्चा हुसैन और आप उसे कुन्नियत के साथ पुकारे, अदब एहतराम के साथ। कहा कि मक्तूबुन अला यमीनिल अर्श, ये जो मैं कह रहा हूँ ये किसके अल्फाज है, यौम हुसैन आगाही है, यौम हुसैन उजाला है, यौम हुसैन रोशनी है, ये किसके अल्फाज है, सरकार मुस्तफा हबीब गिब्री हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। सुन्नत रावियों ने ये हदीस नकल की है, अहले तशरी रावियों ने भी हदीस नकल की है। कहा के मक्तूबुन अला यमीनिल अर्श, अर्श इलाही के दाएं जानिब, दाएं जानिब, दाएं जानिब भी एक खास नुक्ता है, इसलिए कि रोज़े क़यामत दो गिरोह होंगे, दो किस्म के इंसान होंगे। एक वो लोग होंगे जिनका नाम है अमाल उनके सीधे हाथ में दिया जाएगा, जो नेक लोग होंगे। कुछ लोग जो बदकार होंगे उनका नाम है अमाल उनके उल्टे हाथ में दिया जाएगा। असाबे यमीन और असाबे शिमाल, असाबे यमीन सीधे हाथ वाले दाएं हाथ वाले, असाबे शिमाल बाएं हाथ वाले। सूरह वाकिया में मुख्तलिफ सूरों में कुरान करीम इसका जिक्र है। यानी रसूलुल्लाह का ये ऐलान करना दर हकीकत के मक्तूबुन अला यमीनिल अर्श, अर्श के बाएं जानिब नहीं अर्श के दाएं जानिब लिखा है, यानी दाएं जानिब लिखना खुद एक किनाया है, खुद एक इशारा है, खुद एक नुक्ता है कि हुसैन के मानने वाले कामयाब होंगे। मक्तूबुन अला यमीनिल अर्श क्या लिखा हुआ है, इन्नल हुसैन मिसबाउल हुदा व सफीनतुन निजात, हुसैन चिराग हिदायत है। कौन कह रहे हैं, रसूलुल्लाह। रावी कौन है, उबै बिन काब रज़ियल्लाहु तआला अन्हु। मक्तूबुन अला यमीनिल अर्श इन्नल हुसैन मिसबाउल हुदा व सफीनतुन निजात, हुसैन चिराग हिदायत है, वो कश्ती निजात है। ये किसके अल्फाज हैं, रसूलुल्लाह के अल्फाज। पर ये जो मैं कह रहा हूँ यौम हुसैन यानी इल्म यानी आगाही यानी नूर यानी उजाला यानी अपनी जिम्मेदारियों को पहचानना, तो ये मेरे अल्फाज नहीं, ये रसूलुल्लाह के अल्फाज है कि हुसैन के चिराग हिदायत से रोशनी लो। और आज इस यूनिवर्सिटी में, इस मादर इल्म में आपने यौम हुसैन मुनक़द करके दर हकीकत इस यूनिवर्सिटी की कदर कीमत में 4 चांद लगाए हैं। दर हकीकत यौम हुसैन है जो आपकी और आपकी जिंदगी और आपके इस मादर इल्म आपके इंस्टीट्यूट को दर हकीकत बाकदर कीमत कर रहा है। दुरूद भेजिए मोहम्मद व आले मोहम्मद पर। तो आज यौम हुसैन, हुसैन के जिक्र को रोकने वाले खबर धमाकों से रोकने वाले हों, खबर गोलियों से रोकने वाले हों, किसी भी तरीके से रोकने वाले हों, ये दर हकीकत अपने शब होने का, अपने रात के पैरोकार होने का, दर हकीकत चमगादड़ों उल्लू की तरह रात की तारीकी में अपनी मनमानी करने का ऐलान कर रहे हैं।
आज आप देखें, मैंने कई दफा भी कहा पाकिस्तान में शिया सुन्नी का कोई मसाला नहीं है, शिया सुन्नी का कोई मसाला नहीं। अगर शिया सुन्नी का मसाला होता तो ये अहले सुन्नत आलम जनाब हजरत मौलाना काशिफ कादरी साहब जो यहाँ तशरीफ लाए तशरीफ ना लाते। शिया सुन्नी का मसाला नहीं है, ये एक मखसूस टोला है, मुनहरिफ टोला है कि जो मुसलमानों को लड़ाना चाहते, कभी अहले सुन्नत बरादरान का कत्ल करता है, कभी अहले तशरीफ का। कहां है वो मीडिया आज, कहां है वो आजाद मीडिया, कहां है वो आजाद अदलिया जो ये बात करती है। यमन हुसैन हमें दर्स देता है, हमें सिखाता है कि तुम तालिब इल्म सही लेकिन अपनी जिम्मेदारियों को पहचानो। क्या हजरत अली अकबर की जो सिन साल था, क्या वो एक नौजवान का सिन साल नहीं था जो इंसान तालिब इल्म होता है? या मिसाल के तौर पर वो अगर हजरत कासिम का सिन है, वो भी एक तालिब इल्म का सिन है। या इसी तरीके से दूसरे शहदाए करबला जो नौजवानी के सिन साल में जिन्होंने दर्ज शहादत हासिल किया, दर हकीकत वो अपनी कमसिनी और अपने जमाने तालिबे इल्मी के साथ अपनी जिम्मेदारियों पर अमल पैरा थे। अज़ीज़ाने गिरामी, आज आप देखिए कि कल एक 12 साल बच्ची को उसके बाप के साथ जख्मी किया जाता है, उसका बाप जख्मों की ताब ना लाके शहीद हो जाता है। वो 12 साल बच्ची जिसकी कमर रीढ़ की हड्डी में गोली लगी, आगा खान में मफलूज हालत पड़ी है। कहां है पाकिस्तान का मीडिया जो मलाला मलाला करते करते जिनकी जबानें नहीं थकती थी, आज इस बच्ची के लिए एक लफ्ज कहने के लिए तैयार नहीं है। क्यों? इसलिए कि इसको तालिबान ने नहीं मारा, इसलिए कि सवाद और उस इलाकों में इसको नहीं टारगेट किया गया। क्या ये शहर कराची की रहने वाली थी? क्या ये शिया थी? इसका जुर्म क्या था? एक एजेंसी के जरिए से सारा ड्रामा रचाया जाता है कि मलाला 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 ये कहकर तहफ्फुज नामो से रसालत की तहरीक को जमीन बोस करने की कोशिश की जाती है। तो ये 12 साल बच्ची जो सातवीं जमात की तालिबे इल्म है, इसका क्या कसूर है? कहां है आजाद, कहां है हमारा मीडिया, कहां है हमारी अदलिया, कहां है हमारे हुक्मरान? यह हम सबका फर्ज बनता है। अगर ये हुक्मरान, अगर ये आजाद मीडिया, अगर ये अदलिया जानबदारी नहीं कर रहे, तो फिर ये बच्ची जो महजर फातिमा जिसका नाम है, इसको क्यों नहीं मीडिया में पेश किया जाता? इसके साथ जानबदारी का मुजाहरा क्यों किया जा रहा है? इसका मतलब है कि जो कुछ भी है ये सब यजीदी खेल खेला जा रहा है। और इस वक्त जरूरत इस बात की है कि मादर इल्मी में रहने वाले, पढ़ने वाले, इल्म के जेवर से अपने आप को आरास्ता करने वाले नौजवान बच्चे और बच्चियों का काम है कि वो जिस तरह के मौलाना काशिफ कादरी साहब ने फरमाया, अहले बैत और कुरान के साए में अपनी जहनी तरबियत करें ताकि वो अपने मन की दुनिया में कम से कम आजाद रह सके, कम से कम वो इल्म की दुनिया में आजाद रह सके। आज आप देखें वो मीडिया जो इतना आजादी के लिए कहता है, वो अदलिया जो किसी के थप्पड़ मारने पर खुद नोटिस लेकर हुक्म जारी कर देती है, आज इतने अफराद को कत्ल किया जा रहा है शहर कराची में, पूरे शहर में, पूरे मुल्क में, क्यों नोटिस नहीं लिया जाता? क्या इस अदलिया की आंखों पर पट्टी बंधी हुई है? ये मीडिया क्यों इसको नजर नहीं आता? ये 12 साल बच्ची जो सातवीं जमात की तालिबे इल्म है, जो मफलूज होकर रह गई है, आखिर इसका जुर्म क्या था? क्या तुम यजीदी नहीं हो? क्या तुम यजीदियों को सपोर्ट नहीं कर रहे हो? यजीद कोई एक फिरके का नाम नहीं है। जब हम कहते हैं यजीदियत मुर्दाबाद, तो अक्सर हमारे बरादर अहले सुन्नत समझते हैं कि हमको कहा जा रहा है। नहीं, यजीदियत मुर्दाबाद यानी हर वो फिक्र जो दिन और उजाले और रोशनी के मुकाबले में आए वो यजीदी फिक्र होती है, जो दिन के उजाले में रात का नारा लगाए वो यजीदी फिक्र होती है, जो हक के मुकाबले में बातिल का परचम लेकर आए वो यजीदी फिक्र होती है, जो तौहीदी कुव्वतों और पैगाम के मुकाबले में बातिल कुव्वतों का नारा पैगाम लेकर आए वो यजीदी फिक्र होती है। मोहतरम चांसलर साहब भी यहां मौजूद हैं, जाहिर बात है कि इन दो शख्सियतें आपकी यहां मौजूदगी इस बात की गवाही है कि आप दर हकीकत चाहते हैं कि इन बच्चों की तरबियत एक सही नहज पर हो, सही रास्ते पर हो। और यौम हुसैन मनाना दर हकीकत इस बात की अलामत है कि हम सब मिलकर इमाम हुसैन अलैहिस्सलाम के रोशन किए हुए दिए और मशल से दर हकीकत छोटी छोटी शमे जलाना चाहते हैं। बस आखिरी दो नुकते अर्ज करूं और आपकी जहमत के तमाम को रजान तकरीबन हुआ चाहती है, गालिबन हो रही है। आपको पता है कि कल सूरज निकलेगा, आपको पता है कि रात की स्याही फैल रही है, तारीकी में इजाफा हो रहा है बतदरीज। कल सूरज निकलेगा, کل روشنی پھیلے گی، کل اجالا ہوگا، کل سورج اپنی تنویریں بانٹے گا، اپنا اجالا تقسیم کرے گا۔ لیکن کیا بتائیے، کیا آپ دن کے انتظار میں، روشنی کے انتظار میں، سورج کے انتظار میں کیا ہاتھ پہ ہاتھ رکھ کے بیٹھ جاتے ہیں؟ کیا آپ رات کی تاریکی ختم کرنے کے لیے ایک بلب سے دوسرا بلب، دوسرے بلب سے تیسرا بلب، ایک چراغ سے دوسرا چراغ نہیں جلاتے؟ جلاتے ہیں۔ ایک صاحب عقل، فہم و شعور رکھنے والا انسان تاریکی کے مقابلہ کرتا ہے اور دیے سے دیے جلاتا ہے تاکہ روشنی میں اضافہ ہو۔ بس کل جب مہدی برحق کا ظہور ہوگا، ہمیں یقین ہے کہ امام مہدی تشریف لائیں گے، تمام مسلمانوں کا متفق فیصلہ اور عقیدہ ہے یہ کہ امام مہدی تشریف لائیں گے، زمین کو ظلم و ستم سے بھر دیں گے۔ تو در حقیقت اس دور میں جو تاریکی کا دور ہے، اس صبح امید کے لیے، اس سحر فروزہ کے لیے دیوں سے دیے جلانا، مشعل سے مشعل روشن کرنا اور یوم حسین سے در حقیقت مادر علمی کو منور کرنا ان صاحبان فہم و فراست کا کام ہے جو یزیدیت کی پھیلائی ہوئی تاریکیوں سے لڑ کر حسینیت کی شمع جلانا چاہتے ہیں۔ یہ ان کا کام ہے، یہ مادر علمی کا کام ہے، یہ نوجوانوں کا کام ہے، یہ اساتذہ کا کام ہے کہ وہ اپنے نوجوانوں کی اس نہج میں تربیت کریں کہ کل پاکستان کے حقیقی اور سچے مہمان بن سکے۔ یوم حسین یعنی اپنی ذمہ داریوں سے آگاہ ہونا۔ لائق تحسین ہے اس انسٹیٹیوٹ کی انتظامیہ افراد کہ جنہوں نے یوم حسین کو برپا کیا، دام دل میں سخنے، وہ نوجوان بچے جنہوں نے شب و روز محنت کی، آپ سب میرے قابل قدر ہیں، قابل احترام ہیں۔ لیکن جو چیز آخر میں کہنا چاہتا ہوں کہ اپنی ذمہ داریوں کو پہچانیں۔ سب سے پہلی ذمہ داری آپ کی کیا ہے؟ سب سے پہلی ذمہ داری آپ کی اپنے آپ کو اپڈیٹ کرنا ہے، علم کے زیور سے آراستہ کرنا ہے، علم کے میدان میں۔ کہیں ایسا نہ ہو کہ آپ غیر نصابی سرگرمی میں آگے چلے جائیں اور علم کے میدان میں پیچھے رہ جائیں۔ امام حسین کا پیغام یہی ہے، کربلا کا پیغام یہی ہے کہ کربلا والوں نے اپنی ذمہ داری کو پہچانا، اس پہ عمل کیا اور ہمارے لیے تعین فرمایا کہ آپ جس فیلڈ میں بھی ہیں زندگی کے، اپنی ذمہ داری کو پہچانیں۔ میرا نوجوان بچوں، دوستوں، اپنی ذمہ داری کو، علم 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 ہوگا ترقی ہوگی، ارتقا ہوگا، معاشرتی سطح پر جائے گی، ملک ترقی کرے گا، ملک تاغوتی طاقتوں کے پنجوں سے نجات حاصل کرے گا۔ ہم اور آپ چند کیسا، آج میں نے کہا پاکستان میں یہ قتل و غارت مارا ماری ہے، یہ سب کیا ہے؟ شہید مدنی فرماتے ہیں دو گروہ ہیں کہ جو در حقیقت یہ پیغام پہنچا رہے ہیں، ایک روشن فکر طبقہ جو یہ کہتا ہے دین 1400 سال پرانا ہے، آج کے دور میں نہیں چل سکتا۔ آپ دیکھتے ہیں نا، ایک بہت ہی پھٹیچر گاڑی آپ لے لیں، دو دن چلائیں گے کہیں اس کا ٹائر تبدیل کر دو، اچھا جناب، پھر اس کا انجن تبدیل کر دو، اس کی سیٹ تبدیل کر دو، اس کا دروازہ تبدیل کر دو، آپ کہیں گے آخر بار پوری گاڑی چینج کر دو۔ روشن فکر طبقہ کیا کہتا ہے کہ دین 1400 سال پرانا آج کے دور میں نہیں چل سکتا بھائی، یہ روشن فکر طبقہ دین کے خلاف۔ دوسرا طبقہ دیندار طبقہ ہے، وہ جاہل مولوی ہے، ملا ہے، جو میٹرک میں فیل ہوتا ہے، باپ کا 12واں بچہ ہوتا ہے، مدرسے میں ڈال دیا جاتا ہے، یا کچھ نہیں کر سکا، میٹرک میں بھی پاس نہیں ہوا تھا، اٹھا کے مدرسے میں چلو بھائی کم سے کم کھانے پینے کا خرچہ ہو جائے گا۔ وہ جاہل مولوی جب ممبر پہ جائے گا، مسجد میں جائے گا، لاؤڈ اسپیکر کے سامنے کھڑا ہوگا، تو پھر وہ اسی قسم کے فتوے دے گا کہ اس کو مارو جنت، اس کو مارو جنت۔ یا آج قتل و غارت جو ہو رہی ہے، آج جو نفسا نفسی کا عالم ہے، آج جو انسان مارے جا رہے ہیں، یہ کیوں ہیں؟ اس کی ایک وجہ یہ جاہل مولوی ہیں جو آج مسجد و محراب و ممبر میں دندناتے ہوئے پھر رہے ہیں، اچھل رہے ہیں، کود رہے ہیں۔ تو علم نہیں ہوگا، شعور نہیں ہوگا، تو معاشرہ اس نہج پہ آ جائے گا۔ امام حسین دیکھ رہے تھے کہ یزید جیسا شخص بڑا جوان ہے جو اپنے آپ کو خلیفۃ اللہ کہہ رہا ہے، خلیفۃ الرسول کہہ رہا ہے، خلیفہ مسلمین کہہ رہا ہے، فرمائے نہیں، تم خلیفہ نہیں ہو، تم جانشین رسول نہیں ہو، تمہیں حق نہیں پہنچتا، میں حسین ہوں، میں اجالا ہوں، میں روشنی ہوں، میں تیری تاریکوں کو پھیلنے نہیں دوں گا۔ امام حسین علیہ السلام نے شب عاشور چراغ گل کر کے در حقیقت یہ ثابت کر دیا کہ کربلا وفاداریوں کو نبھانے کا نام ہے، کربلا وفاداریوں کو چھوڑنے کا نام نہیں ہے۔ کربلا اپنی ذمہ داریوں کو تدم آخر، طاقتر آخر خون نبھانے کا نام ہے۔ تو علم آپ کی اولین ترجیح ہونی چاہیے علم کے میدان میں۔ دوسری ذمہ داری اخلاق، بہترین اخلاق ہو، پیار و محبت سے ملنا،
لیکن یہ پیار و محبت جو ہے وہ فیمیل کے لیے نہیں ہو جی, یہ بھی ضروری ہے. نکات میں تو کہہ کے چلے جاؤں گا کہ مولانا نے کہا پیار و محبت, اور یہ بھی ضروری ہے پیار و محبت ہونا چاہیے, لیکن جو اسلام نے حدود معین کی ہیں, جو قرآن نے آپ کے لیے حدود معین کی ہیں, ان کا بھی خیال رکھنا چاہیے. میں نے کسی موقع پہ کہا دل لگا کے پڑھنا چاہیے, لوگ پتہ نہیں کیا مطلب لے کے بعد میں کہا بھائی جناب کتاب میں دل لگائیے گا کہیں اور دل مت لگائیے گا. تو دوسری ذمہ داری کیا ہے؟ اخلاق کے, اخلاق کے ذریعے سے اپنے آپ کو آراستہ کریں. اور تیسری کیا ہے؟ اپنے خدا سے رابطہ. امید کروں گا کہ انشاءاللہ یہ آخری تقریر ہوگی, وقت نماز ہو چکا ہے, اور مجھ سے پہلے بھی مولانا نے کہا امام حسین کی کربلا کا پیغام بھی یہی ہے, امام حسین کا پیغام بھی کہ نماز کا ولغ پڑھا جائے. خدا سے رابطہ, امام حسین آخر وقت تک خدا سے رابطہ منقطع نہیں کرتے. اپنے خدا سے رادو, اپنے خدا سے, اپنے مرکز سے راد و نیاد میں مصروف ہیں. بس میرے نوجوان دوستوں, علم, اخلاق اور خدا سے رابطہ, اگر یہ تینوں چیزیں آپ میں جمع ہو جائیں تو آپ اپنے ذہن و قلب کو اس یوم حسین سے منور کرتے ہوئے پورے پاکستان کو منور کر سکتے ہیں انشاءاللہ. امید ہے کہ خدا تعالیٰ ہم سب کو اس یوم حسین سے علم, آگاہی, دوستی, محبت, دین خدا کی پاسداری اور اپنی ذمہ داری پر عمل کرنے کی توفیق عطا فرمائے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.